एंट्री नंबर 29। यशपाल एक हिंदी नावल निगार हैं। उन्होंने अपनी जिंदगी तशद्दुद पसंद इनकलाबी की हैसियत से शुरू की। 1931 में अंग्रेजी हुकूमत ने उन्हें गिरफ्तार कर लिया। बाद को वो एक जीरक यानी वाइज दानिश्वर की हैसियत से उभरे। उन्होंने प्रेमचंद की रिवायत को आगे बढ़ाया। झूठा सच उनका एक बहुत मशहूर नावल है। इस नावल में वो बताते हैं कि 1947 से पहले बरसगीर हिंद के नेताओं ने जिन नारों पर कौम को सरहद के दोनों तरफ उठाया वो सब तबाहकुन नारे थे। नारों की इस सियासत ने पूरे बर्रे सगीर को तबाही के सिवा और कुछ नहीं दिया। नेताओं के नारे सिर्फ झूठे थे जिनको सच के रूप में पेश किया गया। झूठा सच इसी की कहानी है। ताहम इनके नावल का आखिरी बाब पुर उम्मीद अल्फाज पर खत्म होता है। देश का मुस्तकबिल चंद नेताओं के हाथ में नहीं है बल्कि जनता के हाथ में है। मगर नावल निगार के ये अल्फाज भी मौजूदा मुद्दत में एक फरेब के सिवा और कुछ नहीं। सवाल ये है कि हिंदुस्तान का निजाम क्या वो 100 करोड़ बाशिंदे चलाएंगे जिनको जनता कहा जाता है? जाहिर है कि ऐसा नहीं हो सकता। अमली तौर पर जो होगा वो ये कि मुल्क में इलेक्शन कराए जाएंगे। इस इलेक्शन में जो लोग जीतेंगे वही हुकूमत बनाकर मुल्क का निजाम चलाएंगे। इसका मतलब यह है कि दोबारा ये नेता ही होंगे जो मुल्क के हाल और मुस्तकबिल के मालिक होंगे, न कि जनता। हमारे मुल्क का असल मसला यह है कि यहां की आम जनता एक बेशऊर भीड़ है। तालीमी पसमानगी की बिना पर वो नारा और हकीकत के दरमियान फर्क नहीं जानते। वो इस्तेहसाली अल्फाज और तामीरी अल्फाज के दरमियान तमीज नहीं कर सकते। जनता की यही बेशऊरी है जिसने नेताओं को ये मौका दिया कि वो झूठ को सच के रूप में पेश करें और जनता उस पर यकीन करते हुए उन्हें अपना वोट दें। ४९ से पहले जब महात्मा गांधी सियासी आजादी का आंदोलन चला रहे थे तो उनसे कहा गया कि आप मुल्क को आजाद करके उसे जिन लोगों के हाथ में देना चाहते हैं वो अशिक्षित लोग हैं, यानी अनपढ़ लोग हैं, और अशिक्षित लोग किसी मुल्क का निजाम दुरुस्त तौर पर नहीं चला सकते। महात्मा गांधी ने इसके जवाब में कहा कि मेरे देश के लोग अशिक्षित हैं मगर वो अज्ञानी नहीं। लेकिन पिछले 50 साल का तजुर्बा बताता है कि जो लोग अशिक्षित हों वो हमेशा अज्ञानी ही होते हैं। ज्ञान के लिए शिक्षा देना इतना ही जरूरी है जितना कि जिस्म की तंदुरुस्ती के लिए गिजा। ये फितरत का एक उसूल है जिसमें कोई इस्तेसना नहीं। जनता की इस कमजोरी ने हमारे लीडरों को ये मौका दिया कि वो बड़े बड़े अल्फाज बोलकर उनका सियासी इस्तेहसाल करें। जो लोग संजीदा तौर पर कौम की तामीर करना चाहते हों वो हमेशा लो प्रोफाइल में कलाम करते हैं, लेकिन बेशऊर जनता लो प्रोफाइल की जबान नहीं समझती। چنانچہ وہ ان لوگوں کے پیچھے دوڑ پڑتی ہے جو ہائی پروفائل میں بول رہے ہوں۔ سنجیدہ قائد لوگوں کے سامنے حقیقت پسندانہ پروگرام پیش کرتا ہے، مگر بے شعور جنتا حقیقت پسندانہ پروگرام کی اہمیت کو سمجھ نہیں پاتی۔ چنانچہ وہ ان لوگوں کے پیچھے دوڑ پڑتی ہے جو فرضی نقشے بنا کر جذباتی تقریریں کر رہے ہوں۔ یہ ساری خرابی اس لیے پیدا ہوتی ہے کہ بے شعور یا کم علم لوگ معاملات کا تجزیہ نہیں کر پاتے، اس لیے وہ استحصالی نیتاؤں کا شکار ہو جاتے ہیں۔ مثال کے طور پر مئی 1998 میں ہندوستان کے موجودہ حکمرانوں نے فوجی خزانے پر ناقابل برداشت بوجھ ڈال کر 5 ایٹمی دھماکے کیے۔ اس پر امریکہ نے اعتراض کیا تو ہمارے لیڈروں نے کہا کہ امریکہ کو ہمارے اوپر اعتراض کرنے کا حق نہیں، کیونکہ ہم نے تو صرف 5 ایٹمی دھماکے کیے ہیں، جبکہ امریکہ اب تک 2000 سے زیادہ ایٹمی دھماکے کر چکا ہے۔ اس طرح ہمارے لیڈروں نے عوام کو جذباتی شراب پلا کر اتنا بے خود کر دیا کہ وہ معاملے پر زیادہ گہرائی کے ساتھ سوچ ہی نہ سکے۔ حقیقت یہ ہے کہ اس معاملے میں اصل تقابل دھماکوں کی گنتی کا نہیں ہے، بلکہ ہندوستان اور امریکہ کے درمیان اقتصادی فرق کا ہے۔ امریکہ نے 200 سال تک مسلسل تعمیری عمل کر کے اپنے ملک کو اعلیٰ ترین ترقی یافتہ ملک بنا دیا۔ وہاں ہر قسم کی شہری سہولتیں اتنی زیادہ ہیں کہ ہندوستان سے لاکھوں لوگ، حتیٰ کہ خود ہمارے لیڈروں کے بیٹے اور بیٹیاں بھاگ بھاگ کر امریکہ پہنچ رہے ہیں۔ ایسی حالت میں ہمارے لیڈروں پر فرض ہے کہ پہلے وہ ملک کے شہریوں کو وہ تمام سہولتیں فراہم کریں جو امریکہ کے شہریوں کو حاصل ہیں، اس کے بعد ہی وہ ایٹمی دھماکے کر سکتے ہیں۔ موجودہ حالت میں ایٹمی دھماکہ ایک ایسا ایٹمی تعیش ہے جس کا تحمل ہندوستان جیسا غریب ملک نہیں کر سکتا۔ دہلی کے ایک صاحب نے اس معاملے پر تبصرہ کرتے ہوئے کہا کہ دہلی میں میرے پاس اتنی پراپرٹی ہے کہ اگر میں ان سب کو بیچ دوں تو میں ایک ہوائی جہاز خرید سکتا ہوں، مگر میرا ہوائی جہاز خریدنا صرف اس قیمت پر ہوگا کہ اگلے دن میں اور میرے بچے بالکل بے سہارا حالت میں سڑک پر ہوں گے۔ ہندوستان کا ایٹمی دھماکہ جس اقتصادی تباہی کی قیمت پر ہوا وہ ایسا ہی ہے جیسے کوئی شخص اپنا سارا اثاثہ بیچ کر ایک ہوائی جہاز خرید لے اور فخر سے کہے کہ فلاں شخص کی طرح میں بھی ہوائی جہاز کا مالک ہو گیا، حالانکہ اس کے بعد اس کے پاس نہ رہنے کا کوئی گھر ہو اور نہ کھانے پینے کا کوئی سامان۔